فرمایا، افمن کان میتن فاحییناہ وجعلناہ نورا یمشی بہ فی الناس، کیا وہ شخص جو پہلے مردہ تھا پھر ہم نے اسے زندگی بخشی اور اس کو وہ روشنی عطا کی جس کے اجالے میں وہ لوگوں کے درمیان زندگی کی راہ طے کرتا ہے، اس شخص کی طرح ہو سکتا ہے جو تاریکیوں میں پڑا ہو اور کسی طرح اس سے نہ نکلتا ہو؟ کافروں کے لیے تو اسی طرح ان کے اعمال خوشنما بنا دیے گئے، اور اسی طرح ہم نے ہر بستی میں اس کے بڑے بڑے مجرموں کو لگا دیا کہ وہ وہاں اپنے مکر و فریب کا جال پھیلائیں، دراصل وہ اپنے فریب کے جال میں آپ پھنستے ہیں مگر انہیں اس کا شعور نہیں۔ یہاں کچھ اندھیروں اور روشنیوں کی بات ہے۔ ایک زندگی ہے ظاہری جو میری آپ کی ہے، مادی وجود، ہمارا جسم کل مردہ تھا آج زندہ ہو گیا، کل پھر ہم فوت ہو جائیں گے، لیکن ایک زندگی ہوتی ہے روح کی، ہمارے جسم کے اندر جو روح ہے نا، یہ مردہ کب تھی؟ جب کفر پہ تھی، اسلام نہیں تھا، پھر اللہ نے اسلام کی روشنی، قرآن کی روشنی دی اور چل پڑے۔ یہ آیت اس بات کا تقاضا کرتی ہے کہ قرآن پڑھنے والے صرف مدرسوں میں نہیں بیٹھیں گے، گھروں میں نہیں رہیں گے، آج اسلام صرف مسجد یا مدرسے کے اندر بند نہیں کرنا، یمشی بہ فی الناس، آپ اور میں چلتے پھرتے قرآن بن جائے۔ حضرت عائشہ صدیقہ سے کسی نے پوچھا کہ نبی صلی اللہ علیہ وسلم کا اخلاق کیسا تھا؟ کہنے لگی، تم نے قرآن نہیں پڑھا؟ کان خلقہ القرآن، آپ کا اخلاق قرآن تھا۔ یہ کب ہوگا؟ جب ہم قرآن پڑھے ہوئے لوگ، قرآن کو سمجھے ہوئے لوگ دنیا کی دوڑ میں نکلیں گے۔ آپ پڑھیے، آپ ڈاکٹر بنیے، آپ دنیا کی دوڑ میں جائیے، آپ کے بچے بڑی بڑی یونیورسٹیز میں جائیں، مگر کس طرح سے؟ یمشی بہ فی الناس۔ ایک ماں کا فرض بنتا ہے 15 سال کی عمر تک ہونے تک، اس کے اراؤنڈ کر لیجئے، کوئی فگر نہ سیٹ ہو جائے تو، اپنے بچے کو اس قرآن کا ترجمہ سکھا دیں، اس کے بعد وہ اسکول میں جائے، کالج میں جائے، یونیورسٹی میں جائے، دوسرے ملک پڑھنے جائے، وہ ایک خوشبو کی تھیلی بن چکا ہوگا، جہاں جائے گا وہ قرآن کی خوشبو پھیلائے گا۔ ہمارا مسئلہ کیا ہے؟ ہمارے بچے کتابوں کے بوجھ تلے لدے ہوئے ہیں، زخرف القولی غرورا، جب تک 18 سال سکول نہیں جائیں گے ہم پڑھنے لکھے نہیں کہلائیں گے، اور قرآن ابھی سیدھا بھی نہیں پڑھنا آتا، ترجمہ تو بڑی دور کی بات ہے۔ ایشو سمجھ آ گیا؟ جب تک اس قرآن کو سمجھیں گے نہیں، ہمارے بچے اس دنیا میں جا کر چینج نہیں لائیں گے۔ اللہ تعالیٰ آپ کو مجھے اس کام کی ذمہ داری کا احساس دلا دے۔ آپ دیکھیے، کہیں اندھیرے میں ہو تو کیا کرنا پڑتا ہے؟ روشنی چاہیے نا۔ اب آپ دیکھیے، کسی جگہ بھی، مثال ہے پاکستان ہے، اس میں بجلی جاتی ہے نا، سب کو پتا ہے، لیکن الحمدللہ جنریٹرز موجود ہیں، یو ایس پیز موجود ہیں، یو پی ایس موجود ہیں، اسی طرح ہر بندہ کوشش کر لیتا ہے نا، علاج ہو جاتا ہے، گرمی 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 کا علاج موجود ہے، بلکہ ان ملکوں میں گرمی آئے تو مشکل ہوتی ہے کیونکہ ان بیچاروں کے پاس علاج نہیں ہے، برف ناروے میں پڑتی ہے کوئی ایشو نہیں ہوتا، ادھر ادھر پڑتی ہے ایشو بنتا ہے، کیونکہ یہ علاج کے لیے تیار نہیں ہے۔ آپ اور میں اگر دنیا کے اندھیرے دور کرنا چاہتے ہیں تو ہم بھی کوئی نہ کوئی طریقہ ڈھونڈ ہی لیں گے، ہم آدھے منہ سے لوگوں کو اس کی دعوت دے کر چپ نہیں کر جائیں گے کہ اچھا نہیں وہ نہیں کرتے، ان کو شوق نہیں، روئیں تڑپیں، کب ہاتھ پکڑ کے روئے، کب دل میں اس چیز کی دعا کی، کب آپ نے اپنے لیے دعا کی کہ اللہ مجھے دوسروں کی ہدایت کا ذریعہ بنا دیں؟ آپ کتنے بچے نہیں سنتے آج کے دور میں؟ دیکھیے آج کل یہ جو رمضان کے دن ہے، کیا آپ کے میرے بچے صرف 15 منٹ نہیں دے سکتے ہمیں؟ 15 منٹ اس قرآن کی کوئی بات نہیں ہو سکتی گھر میں؟ بھائی یقین نہیں ہے، ان کو ہم نے احساس نہیں دلایا اس بات کا کہ اس کے ساتھ جو تمہارا تعلق بندے گا یہ تمہیں سارے دن کی ترجیح دے گا۔ تو لہٰذا ضرورت ہے اس بات کی کہ ہدایت کو عام کرنے کا طریقہ ڈھونڈا جائے۔ اللہ نے ہدایت کو نہ تو کسی علاقے سے جوڑا ہے کہ سعودی عرب میں جاؤ گے ایک دم بارڈر کراس کرتے تو متقی بن جاؤ گے، خانہ کعبہ کی حد میں جاؤ گے تو محسن بن جاؤ گے، اور کعبے کے ساتھ جب جا کے چمٹو گے تو تمہارے اندر سے ایمان اور نور ٹپکے گا۔ نہ اللہ نے اس کو دنیا کے کسی ادارے سے جوڑا ہے، نہ کسی اور ملک سے جوڑا ہے، ہدایت کا تعلق ہمارے ارادے سے ہوتا ہے۔ مشکلات ماحول میں نہیں ہوتی، اندر ہوتی ہیں۔ جب اندر کی مشکل دور ہو جائے گی، سب سے بڑی مشکل کیا ہے؟ کہ انسان اس بات کو نہ سمجھے کہ یہ کتاب اس کی زندگی میں کتنی اہم ہے۔ اور آپ دیکھیے، یہ جو آپ کا بھاگ دوڑ کرنا ہے نا، یہ آپ کے بچوں کو دکھا رہا ہے، یہ آپ کے گھر کے ملازموں کو بھی دکھا رہا ہے، یہ آپ کے شوہروں کو بھی احساس دلا رہا ہے کہ سم تھنگ از اسپیشل، اس کے لیے کوئی بھاگ دوڑ کرے، یہ کچھ تبدیلی بھی نہ لائے، لیکن 5% بھی اگر ذہن سازی ہو گئی نا کہ اس قرآن کے لیے بھی گھر سے نکلا جا سکتا ہے، دن میں 10 دفعہ گاڑی نکلتی، کس کس کام کے لیے نکلتی ہے؟ اگر آج 11ویں دفعہ آپ گھر سے قرآن کے لیے نکل رہے ہیں تو یہ ایک خاموش حصہ ہے، आप मत सोचिए कि आपकी ये भागदौड़ बेकार होगी। और यहां से नुकता आगाज होता है, ये जुखरुफ अलकौली गुरूरा का सहर, ये बातों का जोड़ तोड़ कब खत्म होगा? जब ये कुरान की बातें सिदकन व अदलन आम होंगी। इसीलिए अल्लाह ताला ने अगली आयत में नबी सल्लम के दौर के लोगों की बात फिर सामने रख दी। जब इनके सामने कोई आयत आती है तो वो कहते हैं हम न मानेंगे जब तक कि वो चीज़ खुद हमको ना दी जाए जो अल्लाह के रसूलों को दी गई। अल्लाह ज़्यादा बेहतर जानता है कि अपनी पैगंबरी का काम किससे ले और किस तरह ले। करीब है वो वक्त जब ये मुजरिम अपनी मक्कारियों की पादाश में अल्लाह के यहाँ ज़िल्लत और सख्त अज़ाब से दो चार होंगे। यहाँ एक और ज़ुखरुफ़ अलकौली गुरूरा नबी सल्लम के दौर की नोट कर ले। कहते थे देखो हम बड़े बड़े सरदार हैं, उनके नाम थे मसलन अबू लहब था, उतबा, शैबा, अबू जहल, ये बड़े बड़े सिंबल्स थे। कहते थे देखो अगर नबुवत आती तो वो तो हमारे पास आनी चाहिए थी, क्योंकि हम सरदार हैं, हमारे पास पैसा है और हमारी औलादे हैं। ये यतीम मिस्कीन जिसकी माँ नहीं, जिसका बाप नहीं, दादे के पास पैसे ही नहीं है इसको पालने के लिए, इसके पास नबुवत आनी थी। इसी का तस्करा कि तुम्हें क्या पता अल्लाह ने किसको देना है। और यहाँ अपने लिए भी लिख ले, बहुत रकीक आयत है, जो दीन का काम करना चाहता है वो अल्लाह के आगे रोए। बस दफा हम दूसरों को दीन का काम करते हुए देखकर कहते हैं कभी अल्लाह हमसे भी ले ले, कभी हम हसद का शिकार हो जाते हैं इनसे क्यों लिए, कभी किसी के बच्चे को हिफ्ज करता देखें तो कभी खुश होते हैं कभी दुखी होते हैं। इस आयत की रोशनी में अल्लाह सुभान तआला ने क्या कहा, मैं आपको हाईलाइट कराती हूँ। अल्लाह आलमु हैसु यजअलु रिसालतहु, अल्लाह को खूब पता है मैंने किसके जरिए अपना पैगाम पहुंचाना है। मैं आपको एक छोटी सी मिसाल देती हूँ, आपके पास बड़ा खूबसूरत क्रिस्टल का कोई डेकोरेशन पीस है, यहां से आपने वो रिसेप्शन तक चले पहुंचाना है, हर एक को पकड़ा देंगे। ये देखो बच्चा, ये बेटा जाना जरा रिसेप्शन पे दे दो। कोई ऐसे ही बूढ़ा शख्स उठे यहां से जो बेचारा खुद भी नहीं उठ के पा रहा, क्या आप उसको देंगे आंटी जी जरा वहां दे दें? आप किसी ऐसी सिस्टर को बुलाएंगे जो आपको लगेगी केयरफुली उसको यहां से पकड़कर वहां ले जाएंगी, क्योंकि आपको डर है, इरादा नहीं होगा, नियत नहीं होगी, लेकिन उनकी बेचारी की ताकत ही नहीं है उनसे टूट ना जाए, गिर ना जाए। बस इसको समझ लें, आप अपना सोना चांदी क्रिस्टल एक जगह से दूसरी जगह किसी के पास रख के नाकारा लोगों को नहीं देंगे, पता नहीं गुम कर दें, पता नहीं गैर जिम्मेदार हैं, पता नहीं किधर रख दें। अल्लाह अपना दीन जो सोने चांदी हीरे मोतियों से कीमती है वो हर एक को नहीं देता। इतनी बड़ी अमानत है, ये अल्लाह ने एक चेक लगाया होता है। इसके लिए आपको अल्लाह को प्रूव करके दिखाना पड़ता है कि अल्लाह मेरा नाम लिख ले इसमें, मुझे इस पैगाम को पहुंचाने वालों में लिख ले, कहीं मुझे तो उस लिस्ट में ना कर दे जिधर काजा खत्म खत्म। इसके ऊपर इतबार नहीं किया जाता, ये कमजोर है, ये काबिले भरोसा नहीं। कभी आप इस आयत की रोशनी में कभी रावियों को पढ़िए, अहदीस जो नबी सल्लम की हम तक पहुंची हैं। आज तो ये एक बहुत बड़ा फितना है इनकार हदीस, कैसे मुंह भर के कह देते हैं ये भी ज़ुखरुफ़ अलकौली गुरूर है, पता नहीं जी 1400 साल पुरानी बातें मुसलमान देख रहे हैं, किसने लिखी, किसने पढ़ी, किसने सुनी, क्या कुछ मिला होगा। आउज़ु बिल्लाहि मिनश शैतानिर रजीम, अल्लाह ने वो मुहद्दिसीन पैदा किए कि अगर किसी ने नबी के नाम पे जरा सी 19-20 की, उन्होंने ऐसे मक्खन में बाल की तरह निकाल के उनको फेंक दिया। हर 100 साल बाद अल्लाह किसी बंदे को भेजता है जो नबी की हदीसों में इजाफों को निकाल के फेंक देता है। अल्लाह को पता है मैंने अपने नबी की बातों को कैसे महफूज करना है। ये कुरान 1400 साल पुरानी किताब है, दावत देने में सबसे ज्यादा ये नुकता आपको पता है नॉन मुस्लिम को इंप्रेस करता है कि इसकी जुबान 1400 साल से बिल्कुल एक है। 100 साल पुरानी इंग्लिश पढ़ के देखिए, शेक्सपियर का कलाम पढ़ के देखिए, नहीं समझ आएगा आपको। क्यों? क्योंकि जुबानें बदलती हैं। तो ये किताब बड़ी कीमती है, इसको लेने से पहले अपने दिल के बर्तन को खाली करना पड़ता है। इससे ताल्लुक जब जुड़ेगा ना, फिर आप देखेंगे कि फिर वो शाही प्रोटोकॉल होता है। मिसाल देती हूँ कि क्या इस मुल्क के गवर्नमेंट के इदारों में या जिसको आप कहते हैं सदारत वजारत, हर एक बंदा वहां पहुंच सकता है? क्राइटेरियन है नहीं, अमेरिका का सदर बनने का एक क्राइटेरियन है ना, फ्रांस के वजीर या मुझे नहीं पता यहाँ सदर है कि वजीर है, क्राइटेरियन है ना। हर जगह हर एक को तो नहीं पहुंचाते, जंगी राज हर एक को पता होते हैं? नहीं पता होते। इसी तरह याद रखिए ये किताब बहुत स्पेशल है। अल्लाह ने नबी सल्लम के ऊपर बातें छांटने लोगों का, तुझे क्या पता कि इस यतीम मक्का में खैर कितनी है, इसका दिल दुनिया की सारी चीजों से बेनियाज है, तुम्हें तो तकब्बुर ने मारा हुआ है, तुम्हारे अंदर तो खुद नुमाई बहुत है, इसके दिल में ऐसी कोई चीज नहीं, लिहाजा तुम अगर ये इतराज करते हो कि इसकी जगह कोई और नबी होता तो हम इस बात को नहीं मानते। लिहाजा अब अगली आयत फिर दोबारा वापस आ जाइए, उसी बात का जवाब جو شروع سے چل رہی ہے. فَمَنْ يُرِدِ اللَّهُ أَنْ يَهْدِيَهُ يَشْرَحْ صَدْرَهُ لِلْإِسْلَامِ. بس یہ حقیقت ہے جسے اللہ ہدایت بخشنے کا ارادہ کرتا ہے اس کا سینہ اسلام کے لیے کھول دیتا ہے, اور جسے گمراہی میں ڈالنے کا ارادہ کرتا ہے اس کے سینے کو تنگ کر دیتا ہے اور ایسا بھیجتا ہے کہ اسلام کا تصور کرتے ہی سے یوں معلوم ہونے لگتا ہے گویا اس کی روح آسمان کی طرف پرواز کر رہی ہے. اسی طرح اللہ تعالیٰ حق سے فرار اور نفرت کی ناپاکی ان لوگوں پر مسلط کر دیتا ہے جو ایمان نہیں لاتے. بات سچ ہے, اللہ خود ہی سینہ کھول دیتا ہے. آپ اللہ تعالیٰ سے اگر رو کے کہتے ہیں نا کہ اللہ مجھے یہ کتاب سمجھ آ جائے, اے اللہ مجھے اس خوبصورت کتاب سے جوڑ دے, آپ دیکھیے اللہ تعالیٰ آپ کے دل کی تڑپ اور طلب کی وجہ سے ہی آپ کا دل کھلنے لگے گا. اور یہاں سینے کا کھلنا کیا ہے, نیکیاں آسان لگتی ہیں. آپ دیکھیں نا, میں اس آیت کو پڑھتی ہوں تو میرے ذہن میں ہیلدی پرسن, صحت مند انسان بمقابلہ ہارٹ پیشنٹ, دل کا مریض آتا ہے. کبھی آپ نے دیکھا ہوگا دل کا مریض جو ہوتا ہے ہارٹ پیشنٹ, وہ پہاڑی علاقوں پہ نہیں جا سکتا, سیڑھیاں نہیں چڑھ سکتا, دم گھٹنے لگتا ہے. ایسے ہی ہے نا, کھانا کھانے کے فوراً بعد نہیں چل سکتا زیادہ. بالکل اسی طرح سے اللہ جب کسی کے سینے کو کھولتا ہے نا تو وہ ایک صحت مند انسان کی طرح بھاگ دوڑ کرتا ہے, اور اس کے برعکس جس کا سینہ بھیجتا ہے نا تو وہ دل کا بیمار ہو جاتا ہے. ہر نیکی مشکل لگے گی, قدم اٹھانا مشکل ہے. آپ دیکھیے اللہ تعالیٰ صحت عافیت دے ہم سب کو, بھاگے پھرتے ہیں, کبھی قدم گنے, کبھی یہاں سے وہاں جانے میں آج تک کتنے قدموں سے گئے کبھی سنا, اور کبھی مریض کو یہاں سے وہاں بھیجیے ایک ایک قدم گن لیجیے. کچھ لوگوں کو نیکیاں کرنی آسان لگتی, پہلی نیکیوں پہ اور نیکیاں, اٹس اوکے, موسٹ ویلکم, ایک اور صحیح, پھر کے اور صحیح. اور کچھ کو کیا لگتا ہے, ہر نیکی ان کی جان نکال دیتی ہے. یہ کس لیے ہوتا ہے, کیونکہ اللہ تعالیٰ نے فرما دیا, یہ میں نے چیک رکھا ہوا ہے آپ اور میں اپنے لیے, دیکھیں کسی کو مت سوچیں. ہم تو ایسے وقتوں میں اپنے سسرالی رشتوں کو سوچتے ہیں, اپنی دوستوں کو سوچتے ہیں, ہاں فلاں ایسی ہے اس کو نیکی نہیں شوق, اس کو ایسا نہیں ہے. چلیے پانچ وقت کی نماز کی بات کرتے ہیں. صرف نیکی قرآن پڑھنا اور پڑھانا ہی نہیں ہے, پانچ وقت مسجد میں نماز پڑھنا آج ہم میں سے کتنوں کے گھروں والوں کو آسان لگتا ہے. فجر کے لیے مسجد کے لیے جانا, -20 میں برف میں سے نکل کر نماز کے لیے جانا, جس کا سینہ اللہ کھولتا ہے. اور کتنے ہیں جن کو گھر کے گرم بستر سے اٹھ کے گرم پانی سے وضو کر کے نماز پڑھنی بھی محال لگتی ہے. یہ دعا کرے اللہ ہمارے سینے کھول دے. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہ تعالیٰ ہمارے سینوں کو بھیجنے سے بچا لے, اللہ ہمیں اور ہماری نسلوں کو جسمانی بیماریوں سے بھی دور رکھے اور روحانی بیماریوں سے بھی دور رکھے. اسی لیے اب آگے بڑی پیاری دعوت ہے, وَحَاذَا صِرَاطُ رَبِّكَ مُسْتَقِيمًا قَدْ فَصَّلْنَا الْآيَاتِ لِقَوْمٍ يَذَّكَّرُونَ. حالانکہ یہ راستہ تمہارے رب کا سیدھا راستہ ہے. کسی کے گھر جانا ہو نا تو گھومتے گھامتے آپ پہنچ ہی جاتے ہیں, لیکن اگر آپ اس سے کہیں نا سنیے میں نے آپ کے گھر آنا ہے ڈائریکشن بتائیں, تو وہ کیسا راستہ بتاتا ہے. بعض دفعہ آپ کا جی پی ایس بھی وہ راستہ نہیں بتاتا جو وہ سسٹر بتاتی ہیں. آپ نے میں نے جنت میں جانا ہے, جنت کس کا گھر ہے, اللہ کا گھر ہے. اللہ کہتا ہے اس کا سیدھا راستہ کیا ہے, حاضل کتاب, یہ کتاب سیدھا راستہ ہے, اس کے اوپر چلتے جائیں آخری سرا انشاءاللہ جنت میں جا کے کھلے گا. اور اس کے نشانات ان لوگوں کے لیے واضح کر دیے گئے جو نصیحت قبول کرتے ہیں, یہ شرط ہے. آپ جی پی ایس چلا تو لیں, ٹام ٹام چلا لیں, نیویگیشن کھولیں, لیکن اس کی مانے نا آخر کیا ہوگا, وہ تو بیچاری گھما گھما کے آپ کو ادھر سے ادھر نکالنے کی کوششوں میں رہے گی. لیکن اگر وہ بول سکتی تو وہ کہے گی مجھے بند کر دو, اپنی مرضی کر لو, تم نے اگر میری ماننی نہیں ہے تو پھر مجھے بند کرو, کیونکہ وہ مسلسل بولتی رہیں گی ادھر سے یو ٹرن لو, ادھر سے ایگزٹ کرو, ادھر سے کرو. اس کتاب کے ساتھ بھی یہی حال ہے, سیدھا چلیں گے, نصیحت قبول کریں گے. دیکھیے جو نصیحت کی جائے اگر آپ نے اس کو ماننا ہی نہیں ہے تو ضرورت کیا اتنا وقت لگانے کی, گھنٹوں لگا کر آپ اپنے بچے کو کوئی بات سمجھائیں, سننے کے بعد بچہ پھر وہی کرے جو پہلے کر رہا تھا, فائدہ ہی کوئی نہیں ہے. تو اس کے لیے شرط کیا ہے کہ نصیحت قبول کرنے والا ذہن ہو. کیا ملے گا, لہم دار السلام عند ربہم وہو ولیہم بما کانوا یعملون. ان کے رب کے پاس ان کے لیے سلامتی کا گھر ہے اور وہ ان کا ولی ہے اس صحیح طرز عمل کی وجہ سے جو انہوں نے اختیار کیا. جنت کا نام دار السلام, کس چیز سے سلامتی؟ لڑائی سے سلامتی، جھگڑوں سے سلامتی، لغویات سے سلامتی، بیکاریات سے سلامتی. جنت کا گھر اللہ کے نام پہ ہے. دیکھیے کسی کا گھر ہوتا ہے نا، لوگ اس کے بارے میں لکھتے ہیں قصر زبیدہ، زبیدہ کا محل. اللہ تعالیٰ کا نام کیا ہے؟ السلام. تو لہم دار السلام، السلام کا گھر. حدیث میں آتا ہے کہ جنت میں جب لوگ داخل ہو جائیں گے تو ایک آواز آئے گی، او جنتیوں، آج کے بعد تمہیں موت نہیں، آج کے بعد بڑھاپا نہیں، آج کے بعد بیماری نہیں، اب سکون سے رہو. کتنا خوبصورت وہ منظر ہوگا جب لوگ اس جنت میں داخل ہو رہے ہوں گے. دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں اس کے قابل کر دے. آج دنیا میں بھی اگر سلامتی ہے تو یہ اللہ تعالیٰ کا ایک بہت بڑا تحفہ ہے. اللہ تعالیٰ ہمیں اس جنت کے قابل کر دے. لیکن اس سے پہلے ایک حشر کا میدان کھڑا ہے جس کا تذکرہ آگے آگیا. فرمایا جس روز اللہ سب لوگوں کو گھیر کر جمع کرے گا، اس روز وہ جنوں سے یعنی شیاطین جنوں سے خطاب کر کے فرمائے گا، اے گروہ جن، تم نے تو نو انسانی پر خوب ہاتھ صاف کیا. انسانوں میں جو ان کے رفیق تھے وہ عرض کریں گے، پروردگار ہم میں سے ہر ایک نے ایک دوسرے کو خوب استعمال کیا اور اب ہم اس وقت پر آ پہنچے جو تو نے ہمارے لیے مقرر کر دیا تھا. اللہ فرمائے گا اچھا باغ تمہارا ٹھکانا ہے، اس میں تم ہمیشہ رہو گے، اس سے بچیں گے صرف وہی جنہیں اللہ بچانا چاہے. اللہ ہمیں بھی بچا لے. بے شک تمہارا رب دانا اور علیم ہے. دیکھو اس طرح ہم آخرت میں ظالموں کو ایک دوسرے کا ساتھی بنائیں گے اس کمائی کی وجہ سے جو وہ دنیا میں ایک دوسرے کے ساتھ مل کر کرتے تھے. اس موقع پر اللہ ان سے یہ بھی پوچھے گا، اے گروہ جنو انس، کیا تمہارے پاس خود تم میں سے ایسے رسول نہیں آئے تھے جو تم کو میری آیات سناتے اور اس دن کے انجام سے ڈراتے؟ وہ کہیں گے ہاں ہم اپنے خلاف خود گواہی دیتے ہیں. آج دنیا کی زندگی نے ان لوگوں کو دھوکے میں ڈال رکھا ہے، مگر اس وقت یہ خود اپنے خلاف گواہی دیں گے کہ وہ کافر تھے. سوچیے قیامت کے دن، پارے کے شروع سے جنوں اور انسانوں کا تعلق اکٹھا جا رہا ہے. یہاں کیا پتہ چلتا ہے کہ جس طرح انسانوں کا حشر ہونا ہے نا، جنوں کا بھی ہوگا. اور اللہ تعالیٰ دونوں کو جمع کر کے پوچھے گا، کوئی ڈرانے والا نہیں آیا تھا؟ آئے تھے. پھر کیا ہوا؟ کہا ہم دنیا میں کھوئے رہے. غرتہم الحیات الدنیا، اس کو ہائی لائٹ کر لیں. آج اکثریت اسی دھوکے میں مبتلا ہے اور شاہد علی انفسہم کی حالت اس دن قیامت کے دن ہوگی. ذالک لم یکن ربک مہلک القرا بظلم واہلھا غافلون. یہ شہادت اس لیے ان سے لی جائے گی کہ یہ ثابت ہو جائے کہ تمہارا رب بستیوں کو ظلم کے ساتھ تباہ کرنے والا نہ تھا جبکہ اس کے باشندے حقیقت سے نا آشنا ہوں. یعنی اللہ تعالیٰ کسی کو بھیجے بغیر لوگوں کی پکڑ نہیں کرتا. یہ اللہ کی سنت ہے، لکھ لیجئے. جب تک کسی بستی میں نبی نہیں بھیجا ان کی پکڑ نہیں ہوئی. اسی پارے کے اینڈ پہ ہم انشاءاللہ قوموں کا قصہ پڑھیں گے. جب کہیں نبی آتا تھا پھر لوگ اس نبی سے فائدہ نہ اٹھاتے یا اس کے ساتھ زیادتی کرتے، اللہ تعالیٰ اس بستی والوں کو تباہ و برباد کر دیتا. یہی بات ہے کہ اگر کسی کو بھیجے بغیر اللہ پکڑ لے تو زیادتی ہے. دیکھیے استاد ہے، پڑھایا ہی نہیں، ٹیسٹ لے لے، زیادتی. آپ پڑھائیں 10 صفحے اور ٹیسٹ لے لیجئے 11 سے 15 تک، ظلم ہے. اللہ تعالیٰ کبھی جہالت میں نہیں پکڑتا، انجان لوگوں کو اللہ نہیں پکڑتا. جب اللہ کسی جگہ نبی کو بھیجتا ہے، آج نبی نہیں ہے، آج اللہ کسی بھی طریقے سے کسی جگہ دین کو بھیجے، یہ اس بستی پر ایک نعمت ہوتی ہے لیکن ایک آزمائش بھی ہے. ہر نعمت کے ساتھ آزمائش ہے، جتنی بڑی نعمت اتنی بڑی آزمائش. اور نعمت کیا؟ نبی آیا. آزمائش کیا تھی؟ اس کو مانتے ہیں کہ نہیں. مان لیا بچ گئے، نہیں مانا پکڑے گئے. جو نعمت کی نا قدری کرے ہے ہی نہیں چیز، تو پھر تو پرواہی کوئی نہیں ہے. اس لیے جب کبھی کوئی نعمت مانگے تو سوچ کے مانگے، ایسے بڑی بڑی باتیں نہ کر دیں، کیونکہ ہر نعمت ایک تقاضا مانگتی ہے. آپ کہتے ہیں چھوٹا گھر ہے بڑا ہو جائے، اللہ کر دے گا، پر بڑے گھر کے خرچے زیادہ، اس کی صفائی مشکل، آپ کو کرنا پڑے گا. عام موٹے جھوٹے کپڑے پہنے، سو کے روئیں دھوئیں جو مرضی سوئیں، قیمتی کپڑا پہنیں گے اس کی قدر زیادہ کرنی پڑے گی. تو یاد رکھیے دین کی نعمت سب سے بڑی نعمت ہے. جب مانگیں پھر جم جائیں، پھر پیچھے ہوں گے تو بڑی سخت مار پڑتی ہے بندے کو. اسی لیے اللہ نے کہا کہ اے نبیوں کے ماننے والوں، تمہیں جب نبی ملے، تمہاری زندگیوں میں اللہ کے نبی آئے، مکہ والا، اصل میں یہ ساری آیتیں مکہ کے اس ماحول میں کہ جہاں اللہ کے نبی کے خلاف باتیں، آپ کے بارے میں بدگمانیاں، اور آپ کو کبھی کاہن کہتے، کبھی مجنو کہتے. اللہ کہتے تم باتیں چھانٹتے رہو گے، اور کچھ لوگ کیا کر جائیں گے، اس نبی کا ساتھ دے کر आगे की मंजिलों पे पहुंच जाएंगे। हाईलाइट कीजिएगा बड़ी खूबसूरत आयत है, वाली कुल्लिन दरजातो मिम्मा मिलो वमा रब्बु कभी गाफिल नम्मा या मलून। हर शख्स का दर्जा उसके अमल के लिहाज से है और तुम्हारा रब लोगों के अमाल से बेखबर नहीं, बिल्कुल बेखबर नहीं। व रब्बु कल गनी युजुर रहमा, और तुम्हारा रब बेनियाज है और मेहरबानी उसका शेवा है। अगर वो चाहे तो तुम लोगों को ले जाए और तुम्हारी जगह दूसरे जिन लोगों को चाहे ले आए। इस तरह इसने तुम्हें कुछ और लोगों की नस्ल से उठाया है। तुमसे जिस चीज का वादा किया जा रहा है यकीनन वो आने वाली है, और तुम अल्लाह को आजिज कर देने की ताकत नहीं रखते। ऐ नबी कह दो कि लोगों तुम अपनी जगह अमल करते रहो और मैं भी अपनी जगह अमल कर रहा हूँ। अन करीब तुम्हें मालूम हो जाएगा कि इंजाम कार किसके हक में बेहतर होता है। बहरहाल यह हकीकत है कि जालिम कभी फलाह नहीं पा सकते। यहाँ पे ये मजमून पूरा हुआ, आगे बात पलट रही है। खुलासा कर लेते हैं, अमल के मौके पे अमल करने वालों के दर्जे बुलंद हो जाते हैं और जन्नत के 100 दर्जे हैं। हदीस में आता है कि जन्नत के एक दर्जे से दूसरे दर्जे का फासला इतना है जितना जमीन से आसमान का, और एक दर्जे के लोग दूसरे दर्जे के जन्नतियों को कैसे देखेंगे, जैसे हम जमीन में रहते हुए सितारों को देखते हैं। इमेजिनेशन में लाएं, आपको अल्लाह ने ऊपर के दर्जे में कर दिया, आपकी कुछ दोस्तें पीछे रह गई, या चले आप अपने ऊपर उलट ले लीजिए, आपकी कोई दोस्त ऊपर पहुंच गई और आप नीचे और वो सितारे बन के चमक रही हैं, उस वक्त हसरत होगी, हाय काश मैं भी ऊपर चली जाती। ये है वो चीजें जो इंसान को अमल करने पे मायल करती हैं। जन्नत सिर्फ ख्वाहिशों से नहीं मिलती, इरादों से नहीं मिलती, दुआओं से नहीं मिलती। कोई शख्स कहे मैं मस्जिद का दरवाजा खोल दूं लेकिन मैं खुद नमाज ना पढ़ूं, कोई फायदा नहीं उसको खोलने का अगर उसे अपनी फर्ज नमाज छोड़ दी। तो हमेशा इस दुनिया को फायदा ले। आज टाइम मैनेजमेंट की बातें करते हैं ना, मैं जब ऐसी आयतों पे रुक रही हूँ इस साल में, तो जब भी पढ़ती हूँ तो मेरा नजर लफ्ज हयात पे रुक जाती है, उम्र पे रुक जाती है और दर्जों पे रुक जाती है। इस वक्त मेरे आपके पास जो काम का मौका है वो क्या है, अपनी जिंदगी से कुछ ले लो, खैर ले लो, कुछ कर लो। इंशाल्लाह आगे जाके आपको मैं एक लंबी लिस्ट लिखाती हूँ कि हम नेकियाँ कैसे बढ़ा सकते हैं, क्योंकि आज की जो हमारी टाइम मैनेजमेंट टिप है ना वो क्या है, छोटी छोटी नेकियों की कदर करो। हम बस बहुत बड़ी नेकियों में अल्लाह को ढूंढ रहे होते हैं और छोटी छोटी नेकियां ही असल में उस बड़ी नेकी तक जाने का रास्ता होती हैं, लेकिन चूंकि हम छोटी नेकियों को इग्नोर कर देते हैं तो वो फिर बड़ी नेकियां भी हमारे हाथ में नहीं आती। बिल्कुल ये कह लीजिए कि जो छोटी नेकियां ना वो सीढ़ियां हैं और बड़ी नेकी जो है वो छत है। आप छत पे पहुंचना चाहते हैं, कैसे पहुंचेंगे, छलांग नहीं लगाएंगे, आप छोटे छोटे स्टेप्स लें। आपने आज इस कुरान को पकड़ा ना 1 महीने के लिए, अल्लाह ने चाहा तो, ये पहली सीढ़ी है। आप कहते हैं नहीं आप 2 महीने का भी कोर्स करवा दें वो दूसरी सीढ़ी बनेगा, आप वो भी कर जाएंगे। फिर आप कहेंगे अच्छा 3 महीने का कोई कोर्स करा दें वो तीसरी सीढ़ी है, और एक वक्त आएगा आप कहेंगे 30 सीढ़ियां चढ़नी है, 30 महीने का कोर्स कराएं। वाली कुल्लिन दरजातो मिम्मा मिलो, आज कुछ करना है कर जाए। कब्र की मट्टी में बहुत देर तक दबना है, बहुत सोएंगे, बहुत आराम होगा इंशाल्लाह वहां। नम का नौ मतल रूस की आवाज उनको आएगी जिन्होंने जिंदगी में काम किया। तो एक जुमला लिख लीजिए जैम के तौर पर कि ये दुनिया काम की जगह, कब्र आराम की जगह। जो यहाँ आराम फरमाएंगे वो वहां परेशान होंगे। अल्लाह ताला हमें काम करने वाला बना दे। इसके आगे मुश्रिकीने मक्का की कुछ बदमलियां और उनकी रस्में और वो सारी चीजें उनके माशरे में कैसे थी, थोड़ा सा मैं आपको उसका खुलासा दे देती हूँ। आप देखिए कि जैसे पीछे सी बात चल रही है ना, ज़ुखरुफ़ अल-क़ौली गुरूरा। एक तरीका ये कि अल्लाह का रसूल जो कहता है उसको मानते जाओ, तुम्हारी जिम्मेदारी कोई नहीं। जैसे मैं तो बहुत पसंद करूं कि मुझे कोई कह दे जो आप कह रहे हैं मैं वो कर रही हूं, मेरी कोई जिम्मेदारी नहीं। गलत हुआ तो आपकी मर्जी, ठीक हुआ तो आपने कहा था, मैं रिलैक्स्ड हूं। अल्लाह और उसके रसूल के ऊपर अपनी जिंदगी के कामों को डाल देना तो आप फारिग है। गलत हुआ अल्लाह ने कहा था, रसूल ने कहा था, कर दिया, अकल नहीं इस्तेमाल करना। इसके बरक्स जब लोग अल्लाह के दीन के मुकाबले में अपनी अकल को इस्तेमाल करते हैं ना तो एक खुद साख्ता शरीयत बनाते हैं। मक्का वालों की उस शरीयत में जो चीजें थी, आइए जरा पढ़ते हैं, इस वक्त हमें हंसी आएगी कुछ इनकी हरकतें इतनी फजूल है कि बंदा हंसी पड़ता है और कभी रोना आएगा। लेकिन अगर हम अमली तौर पे देखें, हर मुआशरे में कुछ इसी किस्म की बातें आम हैं कि कुरान सुन्नत तो बंद और उसकी जगह सुनी सुनाई बातें, अकवाले जरी, मैन मेड बातें, मन घड़त रिवायतें बहुत आम है। देखते हैं इंशाल्लाह इसका खास तौर पर ताल्लुक जानवरों के खाने पीने और सवारी से मुतल्लिक भी है। फरमाए वजालुलिल्लाहि मिम्मा ज़रा मिनल हर्सि वल अनामि नसीबा, इन लोगों ने अल्लाह के लिए खुद इसकी पैदा की हुई खेतियों और मवेशियों में से एक हिस्सा मुकर्रर किया है और कहते हैं ये अल्लाह के लिए है, बस ज़ोम खुद खुद यानी अपने ज़ोम के मुताबिक, और ये हमारे ठहराए हुए शरीकों के लिए। फिर जो हिस्सा इनके ठहराए हुए शरीकों के लिए वो तो अल्लाह को नहीं पहुँचता, मगर जो अल्लाह के लिए वो इनके शरीकों को पहुँच जाता है। कैसे बुरे फैसले करते हैं ये, क्या करते थे? मुझे इजाज़त दें तो मैं मिसाल देने के आलिया आपकी इन 3 रोज़ को समझा दूँ। आप इस वक्त 3 सेगमेंट्स में बैठे हैं ना, एक सेगमेंट है फिर आप हैं फिर आप हैं। मक्का वाले क्या करते थे, ये पूरा हॉल समझिए उनका खेत था जिस पे फसल डालते थे। पूरे खेत के 3 हिस्से कर लेते, इस हिस्से में जो बीज डलता अपने हिसाब से सोच लेते कि इस हिस्से से जो फसल उगेगी, जो सब्जा उगेगा, जो भी खाएं पिएंगे, इसको हम अल्लाह के रास्ते में सदका करेंगे। याद रखिए हम उनको मुशरिकीन मक्का कहते हैं लेकिन वो अल्लाह को मानते थे, पर मसला शिर्क था। अल्लाह को भी मानते थे औरों को भी मानते थे। खैर ये जो बीज का हिस्सा है ना, इसकी फसल के लिए क्या कहते हैं, ये हम अपने बुतों जो भी उनके बुजुर्ग थे बड़े उनके नाम पे लगाएंगे, उनके नाम पे ये नछावर कर देंगे। और ये जो तीसरा हिस्सा बचता है इसकी पैदावार हम खुद खाएंगे, बच्चों को खिलाएंगे, अगले साल फसल फिर ले लेंगे। चलिए ठीक है, अब ये आम तौर पे बात कर रहे हैं। अल्लाह ताला इस फैसले को क्या कह रहे हैं, सा अमा यहकुमुन। आप देखिए 2017 है, इस साल क्या हुआ कि इस हिस्से में खूब फसल उगी पर इस हिस्से में फसल नहीं उगी, कीड़ा पड़ गया, नहीं पड़ी, कुछ भी हुआ। अब क्या करते, ना ना ना, ये बुतों का हिस्सा है ना, अल्लाह के हिस्से का सारा प्रॉफिट पकड़ के बुतों के नाम पे डालते हैं। चलिए कोई बात नहीं, आपस में चलता। अगला साल आ गया 2018, इस हिस्से की फसल तबाह हो जाती पहले की, तो अब इसका नफा उनको दे दे। कहते थे ना 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 ना, हमारे बुत नाराज हो जाएंगे। ये बात कही अल्लाह ने, अल्लाह का हिस्सा हमारे बुतों को पहुंचेगा, बुतों का हिस्सा अल्लाह को नहीं पहुंचेगा। अल्लाह ताला कहते हैं सा मा याकुमुन, है ना, ना समझी, जहालत है ना। जरा सा मैं भी इस पे थोड़ा सा गौर कर लूं, आज हमने तो नहीं ये बांट की भी। जब कोई दुनिया का काम आता है कट डाउन क्या करते हैं, सदका दे रहे हैं, खर्च करते हैं अल्लाह के रस्ते में, जॉब चली गई, पैसे कम आए, किस में कमी आती है हमारी? दुनिया के काम तो चलते रहते हैं, नहीं जी नहीं, हाथ तंग हो गए, चलो फकीरों गरीबों तुम ना आना। जब पैसे की कमी होती है हम सबसे पहले वो खर्चे कट डाउन करते हैं जिसका ताल्लुक अल्लाह और दीन से होता है। वक्त की कमी हो, मेहमान आ गए, क्या चीज कटती है, नमाज छूटती है। वल्लाही आज यही बांट मुसलमान ने भी की हुई है। जब आम हालात है कहते हैं ठीक है, कोई नहीं, अल्लाह के काम करो, नमाजें पढ़ो, वक्त पे पढ़ो, दुआएं भी पढ़ लो, सदका भी दे दो, कोई हर्ज नहीं। बट बात कब पड़ती है, जब चोट दुनिया पे पड़ती है। आप देखिए आम दिनों में नमाज पढ़ते हैं, लोगों की खुशी के किसी प्रोग्राम में बैठ जाए नमाज चली गई, क्या यही आदत नहीं? अब आप सोचिए कि ये कैसे हो गया, तो एक जुमला लिख लीजिए, गलत अकीदा गलत अमल को जन्म देता है। गलत अकीदे की मिसाल बीज है और गलत अमल की मिसाल दरख्त की है, जैसा बीज वैसा दरख्त। ये चीजें अगर आप कहें ना जो हम पढ़ रहे हैं तो इसको लिख लें कि मुशरिकीन मक्का की बिदात, और बिदत कहते हैं हर नया काम दीन में, बिदत दीन का रुख बदल देती है। आप देखिए अल्लाह और उसके नबी ने जो दीन सिखा दिया ना, हमारे लिए वही दीन है। बाद में होता क्या कि लोग दीन से कुछ इस किस्म का दूसरा दीन शुरू कर लेते हैं कि जिस जो आप कह लीजिए कि सोसाइटी में इतना फेमस हो जाता है कि असली दीन की हैसियत ही नहीं रहती। मसलन देखिए कि नबी सल्लम का तरीकाकार क्या था, कुरान सीखने सिखाने पढ़ने पढ़ाने का। अबू हुरैरा की मिसालें आपने देखी, अब ये एक मिसाल थी कुरान से ताल्लुक की। आप खुद पढ़ते, साहबा को सिखाते, वो भी हिफ्ज करते, वो भी करते, फिर आप खवातीन को सिखाते। अब ये एक तरीका चल रहा था शुरू से, बीच में पता नहीं कहाँ से कोई डायवर्शन आ गई, कुछ लोगों ने कहा कि मुश्किल आ गई है, चलो और थोड़ी देर बैठ के कुरान पढ़ते हैं, कोई बात नहीं, कोई हर्ज नहीं था अगर वो अच्छी सोच के साथ पढ़ा। आज उस सारी सोच के ऊपर क्या हुआ, कुरान खानी का तरीका फेमस है कि नहीं? आप देखिए कि आज सिस्टर्स को आप कहें कि आज हमारे घर खत्म है, खुशी से आएंगे, कुरान खानी में भी आएंगे, मिलाद में आएंगे, क्योंकि ये कॉमन है। लेकिन आप कुरान सीखने के लिए कहें, कहते कितनी देर लगती है, 2.5 घंटे? नहीं, ये बहुत मुश्किल है। और फिल्म भी तकरीबन 3 घंटे की होती थी, अब नहीं मुझे पता कितनी होती है। याद रखिए, जब दूसरे तरीके कॉमन हो जाते हैं तो असली तरीका खत्म हो जाता है। मिसाल छोटी सी दे के आगे चलती हूँ। बच्चा जब तक माँ का दूध पीता रहता है ना, बाहर के दूध को नहीं कबूल करता। एक दफा आप उसके मुंह को फीडर लगा दें जो खुद ब खुद ही कतरा कतरा मुंह में डाल रहा है, तो बाद दफा बच्चे फिर माँ का दूध नहीं पीते हैं। दीन की असल बरकरार रखेंगे ना, तो आपकी जिंदगी बहुत मुतमईन रहेगी। उसमें फिर आप दूसरे भी काम कर लें। लेकिन जब आप दूसरी चीजों पे, नकली चीजों पे, आर्टिफिशियल चीजों पे जाएंगे ना, तो उसका नुकसान क्या होगा कि आपसे फिर असल भी छुटेगा। इसी की एक और मिसाल अगली हिस्से में। और इसी तरह बहुत से मुशरिकों के लिए इनके शरीकों ने अपनी औलाद के कत्ल को खुशनुमा बना दिया, ताकि इनको हलाकत में मुब्तला करें और इन पर इनके दीन को मुशतबे बना दें। अपने बच्चों को, सगे बच्चों को जाके बुतों के नाम पे भेंट चढ़ाते थे। कभी सुना आपने? एक बुत बनाया हुआ था इन लोगों ने, कुरान पाक की एक दो आयतें उसके साथ भी पेश किया जाता है, हुबल नाम था गालिबन उसका। अब आप मेरी तरफ देखेंगे, स्टेज पर एक बुत हो, नीचे उसके बिल्कुल एक आग का कोई गड़ा अलाव या तेल जलता हुआ रखते थे, और इस स्टेज के ऊपर एक बुत था, और इसको यूं रखते थे, इस तरह से उसके हाथ थे। अब माओं के जो बच्चे पैदा होते हैं, किसी का पेलोठी का, किसी का पहला बेटा, किसी ने मन्नत मानी थी, खुद आती और आकर यहां से चढ़ के उस हुबल के हाथ में अपना बच्चा रखती, और वो बच्चा उसके हाथ में ठहरता नहीं तो उसके हाथ से नीचे तेल में गिरता। ये बात होती। याद रखिए कि माशरे की जालिम रस्में इतना दिल सख्त कर देती हैं कि बंदे को अपनी औलाद की भी मोहब्बत खत्म हो जाती है। अल्लाह ताला कहते हैं, इन्होंने अपनी औलादों को कत्ल कर दिया ताकि इनको हलाकत में मुब्तला करें और इन पर इनके दीन को मुश्तबे करें। अगर अल्लाह ताला चाहता तो वो ऐसा ना करते, लिहाजा इन्हें छोड़ दो, अपनी इफ्तरा बर्दाजियों में लगे रहें।